नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल माघ 1 गते बिहिबार, माघ कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार 15 जनवरी सन् 2026 नेपाल सम्बत 1146, आज पोहेलागा 12। आज राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्र पत्रिकाहरूले नेपाली कांग्रेस विभाजन सम्बन्धी प्रसंगलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। पहिलो खबर आजको राजधानी दैनिकबाट लिँदैछौ। आम निर्वाचन संघारमा 7 दशक पुरानो दल विभाजित, नेपाली कांग्रेसमा अब जनमत र वैधानिकता विवाद, आधिकारिकता खोजीसहित कानूनी उल्झलमा पार्टी शीर्षकको खबर लिँदैछौ। देशको 7 दशक पुरानो राजनीतिक दल नेपाली कांग्रेस आम निर्वाचन आउन 49 दिन बाँकी छँदै औपचारिक रूपमै विभाजन भएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी रणनीति बनाउनु पर्ने बेला कांग्रेस नेता आधिकारिकता खोजी गर्दै निर्वाचन आयोग र अदालत धाउनुपर्ने गरी कानूनी झमेलामा परेका छन्। काठमाडौँ भिरकुटी मण्डपमा जारी विशेष महाधिवेशनबाट हिजो कांग्रेस सभापतिमा गगन कुमार थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसअघि महामन्त्री रहेका थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा समूह जारी विशेष महाधिवेशनमा सहभागी भएका छन्। विशेष महाधिवेशन पक्षधरले थापालाई सभापति घोषणा गर्नुअघि बुधबार नै ललितपुर सानेपा स्थित केन्द्रीय कार्यालयमा शेरबहादुर देउवा पक्षधर सम्मिलित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा, शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायत नेतालाई साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेको छ। भिरकुटी मण्डपको विशेष महाधिवेशनले थापालाई सभापति चयन गर्न र कांग्रेस सभापति देउबा पक्षधरले थापा सहितका नेतालाई कार्यवाही गर्नुले पार्टी स्पष्ट रूपमा विभाजन भएको पुष्टि भएको छ। जेएनजी आन्दोलनपछि देखिएको पुस्ताको लड़ाई र नेतृत्व टकरावका कारण नेपाली राजनीतिमा सबैभन्दा लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अन्तत विभाजन भएको हो। अब आधिकारिकता खोजीसहित कांग्रेस निर्वाचन संघारमा कानूनी उल्झनमा फँसेको छ। आगामी 21 फागुनमा प्रतिनिधि सभा निर्वाचन हुँदैछ। यस अवस्थाबीच कांग्रेसभित्र आधिकारिकता र कानूनी झमेला बढ़ेको छ। कानूनविद विपिन अधिकारीका अनुसार कांग्रेस दुईवटा नभई एउटा मात्रै हो। बहुमत महाधिवेशन प्रतिनिधिबाट नयाँ केन्द्रीय समिति चयन गरेपछि कानूनी रूपमा पुरानो केन्द्रीय समितिको वैधता स्वत समाप्त हुने उहाँको तर्क छ। यो प्रसंगलाई आजको राजधानी दैनिकबाट लिएका हौं। आजको गोर्खापत्र दैनिकले पनि नेपाली कांग्रेस विवाद दुवै पक्ष निर्वाचन आयोगमा शीर्षक दिएर समाचार प्रकाशन गरेको छ। गोर्खापत्रबाट अधुरो मुक्तिबीच उत्सव शीर्षकको खबर लिँदैछौ। माघी थारू समुदायका लागि केवल पर्व मात्र होइन, इतिहासको साक्षी पनि हो। यही माघीले एकातिर दासत्वको कठोर सम्झना बोकेको छ, अर्कोतिर स्वतन्त्रताको उज्यालो आशा। आज थारू बस्तीहरूमा माघीको रमझम छ। ढिक्री, घोगी, माछा र नाचगानले बस्ती उल्लासमय छन्। तर यही उत्सवको बीचमा मुक्त कमैया कमलहरी समुदायको जीवनमा अधुरो मुक्ति र पूरा नभएका राज्यका बाचा गहिरो प्रश्न बनेर रहेका छन्। कुनै समय माघमै थारू समुदायका घर घरमा कठोर निर्णय हुन्थे, कुन जमीन्दारको जग्गा अधिया लगाउने, कुन छोरोलाई कमैया र कुन छोरीलाई कमलरी बनाएर पठाउने। यी निर्णय नगरे अधिया जमीन गुम्ने, परिवार भोकै बस्ने अवस्था हुन्थ्यो। यही बाध्यताले पुस्तौंदेखि थारू समुदाय दासत्वको जंजालमा बाँधियो। समय फेरियो। 2057 साउन 2 गते सरकारले कमैया प्रथा अन्त्यको घोषणा गर्यो। त्यसपछि 2070 असार 13 गते कमलरी प्रथा पनि औपचारिक रूपमा अन्त्य भयो। आज माघीलाई थारू समुदायले दासत्वबाट मुक्तिको प्रतीक र नयाँ वर्षका रूपमा मनाउन थालेका छन्। छोराछोरी जमीनदारको घर होइन विद्यालय जाने सपना देख्न थालेका छन्। तर व्यवहारमा मुक्तिको यात्रा अझै अधुरै छ। यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा स्थान दिएको छ। सुदूरपश्चिममा नरहरी पर्व, थारू समुदायमा माघी शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। एक माघ बिहानीको झिसमिसेमै हरेक घरमा बच्चाहरू कराउन थाल्छन्। कोही झ्यालबाट टाउको बाहिर निकालेर, कोही आँगनमै आएर त कोही घरको छतमा चढ़ेर, सबैको एकै स्वर र उस्तै लय हुने गर्दछ। का कौवा का झुनमुने खा, आ कौवा आ झुनमुने खा। सुदूरपश्चिम पहाड़का एक माघमा मनाइने नरहरी पर्वमा कागलाई झुनमुने खुवाउने चलन छ। पुष मसान्तमा पकाइएको पहिलो झुनमुने विशेष रोटी माघे संक्रान्तिको बिहानै कागलाई खुवाइन्छ। स्थानीय रैथाने रोटीका रूपमा रहेको झुनमुने रोटी कागलाई खुवाउन बिहानीको झिसमिचेमै बालबालिकाले का कौवा का भन्दै काग बोलाउँछन्। पुषलाई पापी महिना र माघलाई धर्मी महिना भन्दै धर्मी महिनाको पहिलो पाहुना कागलाई विशेष रोटी झुनमुने खुवाएर स्वागत गर्ने मौलिक परम्परा रहेको जानकारहरू बताउँछन्। कागले झुनमुने टिपेर नलग्दासम्म प्राय बोलाइरहने रोचक चलन छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकले पनि नेपाली कांग्रेस विभाजन सम्बन्धी प्रसंगलाई अस्ताउँदा देउबा उदाउँदा थापा तेस्रो पटक फुट्यो कांग्रेस शीर्षक दिएर प्रकाशन गरेको छ। नागरिक दैनिकको अग्रपृष्ठबाट रवि विरूद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार शीर्षकको खबर लिँदैछौं। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफू विरूद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढ़ाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ। स्वीकृति पाएसँगै काठमाडौँ र कास्की जिल्ला सरकारी वकिलको कार्यालयले प्रक्रिया अघि बढ़ाएका छन्। महान्यायाधिवक्ताको कार्यालय मार्फत मुद्दा फिर्ता सम्बन्धी निवेदन सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको हो। महान्यायाधिवक्ता कार्यालय स्रोतले दिएको जानकारी अनुसार निवेदकको माग बमोजिम प्रक्रिया अघि बढ़ाउन शुरू तहको सरकारी वकिल कार्यालयमा पठाइएको हो। महान्यायाधिवक्ताको कार्यालयले यो विषयमा आधिकारिक जानकारी भने दिएको छैन। रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनबारे मलाई जानकारी छैन, महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भन्नुभयो। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टले पनि चुनावको मुखमा कांग्रेस फुट्यो देउबाकी गगन आधिकारिक दावी आ आफ्नै शीर्षक दिएर कांग्रेस विभाजन सम्बन्धी खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। अन्नपूर्ण पोस्टबाट टेलिकमको कमजोर प्रक्रियाबाटै बाहिरिन्छ गलत सूचना शीर्षकको खबर लिँदैछौ। केही दिनदेखि नेपाल टेलिकमको सिम प्रयोग गरेका सबैको मोबाइलमा एउटा म्यासेज आइरहेको थियो। एसआई अलर्टबाट म्यासेज आउने क्रम पनि जारी थियो। एउटा म्यासेजमा भनिएको थियो, भौगोलिक जटिलताबाट नेपाललाई बचाउँदै फेरि सांस्कृतिक संवैधानिक अधिराज्य बनाउनका लागि पुष 30 बालुवाटार। कसले पठायो, किन पठायो, कसको रूचिको विषय हो, कसैलाई केही थाहा थिएन, तर सबैको मोबाइलमा पुगेको यो म्यासेजको विषयमा धेरैजनाले सामाजिक सञ्जालमै प्रश्न उठाएका थिए। केही दिन अगाडि ईएस अलर्ट नामबाट समेत राजधानीमा भइरहेको कुनै सम्मेलनको विषयमा उपस्थिति गराउन म्यासेज पठाइएको थियो। कहिले एमडी अलर्ट, कहिले डीजी अलर्ट, कहिले ईएस अलर्ट, द अलर्ट, सीजी अलर्ट तथा विभिन्न अलर्टको नाममा मोबाइलमा यस्ता म्यासेज निरन्तर आइरहेका छन्। ती म्यासेजहरू नागरिकलाई चाहिएको छैन। नागरिकले बोकिरहेको मोबाइल फोनमा अनावश्यक म्यासेज ठेल्नु सरकारको कमजोरी हो। राज्यका महत्वपूर्ण सूचना र जानकारी पठाउनु सामान्य नै हो, तर अन्य व्यावसायिक प्रचार र प्रयोजनका लागि नागरिकको व्यक्तिगत फोन नम्बर दुरूपयोग गरिनु गलत हो भन्ने आवाज उठिरहेको छ। रेडियो नेपालकी पत्रकार मनुका कुँवरले यस्ता म्यासेजबाट आजित भएर सामाजिक सञ्जालमा लेखिने लेख्नुभयो, पैसा तिरेसी जसको र जस्तो पनि म्यासेज ठेल्न मिल्ने, नेपाल टेलिकमको यो तरिका पटक्कै ठिक लागेन, कताबाट आउँछ यो एटी अलर्ट। अर्का पत्रकार पवित्रा मुडभरी लेख्नुहुन्छ, होइन के हो यस्तो, म्यासेजमाथि म्यासेज छ त, तपाईँहरूलाई पनि आयो होला। उहाँले यस्तै अलर्टबाट आएका 3 म्यासेजको स्क्रीनशट समेत सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षेक थापा छेत्रीले अनावश्यक म्यासेज व्यक्तिको मोबाइलमा जानुमा टेलिकमको कमजोरी नरहेको दावी गर्नुभयो। टेलिकमले यो आर्थिक वर्षमा 45 भेण्डर सेवा प्रदायक संस्थालाई म्यासेज, भिडियो म्यासेज, कल डेटा लगायत सेवा उपलब्ध गराउन पाउने भन्दै स्वीकृति दिएको थियो। उहाँले भन्नुभयो, यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकमा तीन मुखे पुलमा तीन तीर मेला शीर्षकको खबर प्रकाशित छ। गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगममा पर्ने रूरू धामकोमा पहिले तीनवटै जिल्लाको संयोजनमा माघे संक्रान्ति अर्थात रूरू मेला हुने गर्थ्यो। वर्षेनी रूरू मेलाका अवसरमा काली गण्डकी नदीमा स्नान गर्ने र ऋषिकेश मन्दिरको दर्शन गर्नेले बगर भरिभराउ हुन्थ्यो। गुल्मी र पाल्पातर्फ पहुँच मार्ग भए पनि स्याङ्जामा सड़क अभावका कारण दर्शक पुग्दैनथे। अहिले तीन मुख्य पुलले तीन जिल्लालाई जोड़ेपछि माघे संक्रान्तिका अवसरमा आ आफ्नै मेला र महोत्सव हुने गरेका छन्। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। चौरासी वर्षपछि नागरिक बनिन् लालकुमारी शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौं। 1998 साल असोज 16 गते सिन्धुपाल्चोकको 1200 नगरपालिका 4 पलातीमा जन्मिनु भएकी लालकुमारी श्रेष्ठ 84 वर्षपछि औपचारिक रूपमा नेपाली नागरिक बन्नु भएको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेसँगै उहाँ नेपाली नागरिक बन्नुभएको हो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दिएको नागरिकता ग्रहण गर्दा उहाँका हात काँपिरहेका थिए। अब त म पनि यो देशको नागरिक भए, उहाँले आँसु झार्दै भन्नुभयो, अब त भत्ता पनि पाइएला। नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट झेल्नुभएकी लालकुमारीले लामो संघर्षपछि नागरिकता प्राप्त गर्नुभएको हो। नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्ता लगायत सेवा सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ। उहाँले जीवनका सबै आरोह अवरोह भोग्नुभयो। 6 महिनाकी हुँदा आमा गुमाउनुभयो कि उहाँले 15 महिनाकी हुँदा बाबुलाई पनि गुमाउनुभयो। शासन व्यवस्था बदलिए, संविधान फेरिए, देशमा गणतन्त्र आयो, तर लालकुमारीले भने 84 वर्षसम्म आफ्नै देशमा पहिचान विहीन हुनु पर्यो। यो प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। आजको कारोबार दैनिकमा लगानी योग्य रकम 10 खर्बमाथि पछिल्लो 15 दिनमै तानियो 2 खर्ब शीर्षकको खबर प्रकाशित छ। बैंकिक प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ऋण पत्र मार्फत 15 दिनमा 9 पटक गरी 2 खर्ब रूपियाँ तानेको छ। केन्द्रीय बैंकले गत पुस 14 गते एनआरबी बण्ड 2083 क जारी गरेको थियो भने पुस 30 मा एनआरबी बण्ड 2083 झ जारी गरेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ऋण मार्फत पैसा तानिरहेको हो। पुस 14 देखि केन्द्रीय बैंकले 1 वर्ष अवधिको ऋण पत्र जारी गर्दै रकम प्रशोचन गरिरहेको छ। माघका लागि पनि घट्यो ब्याजदर शीर्षकमा अर्को खबर पनि छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण ब्याजदर निरन्तर घट्दै गएपछि बचतकर्ता मर्कामा परेका छन्। बैंकहरूले बचतमा दिने ब्याजदर घटाउँदै गएपछि बचतकर्ताले नयाँ नयाँ उपकरणहरूमा बचत गर्ने जमर्को समेत गरिरहेका छन्। सुरक्षित क्षेत्रमा केही रकम राख्ने र ब्याज आमदानी गर्ने नागरिकको सोचमा भने परिवर्तन गर्नुपर्ने भएको छ। वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अहिले 10.5 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम थुप्रिएर बसेको छ। यो प्रसंग आजको कारोबार दैनिकमा प्रकाशित छ। करोड़ौं लगानीका पूर्वाधार आवत जावत गर्ने छैन पुल शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। झापाको हल्दीबारी गाउँपालिका 2 स्थित भेलागुड़ी सिमसार तथा शहीद स्मारक पार्क पर्यटकीय स्थलको मुख्य प्रवेशद्वारमा पक्की पुल बनाउन स्थानीय बासिन्दा जुर्मुराएका छन्। हल्दीबारी, भद्रपुर र बिर्तामोड़ गरी तीनवटा पालिकाको संगम स्थलमा रहेको भेलागुड़ी सिमसार क्षेत्रमा वनभोज तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ़ेसँगै मुख्य प्रवेशद्वारको हरचना खोलामा पक्की पुल बनाउन स्थानीय बासिन्दा झुर्मुराएका हुन्। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। ठूला शहरमा 5G शुरू गर्दै नेपाल टेलिकम शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौं। नेपाल टेलिकमले राजधानी काठमाडौँ सहित देशका मुख्य शहरबाट 5G सेवा शुरू गर्ने भएको छ। टेलिकमको 18 वार्षिक साधारण सभाका अवसरमा हिजो आयोजित कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिकम छिट्टै 5G सेवा शुरू गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो। आम ग्राहक र सरोकारवालामा 5G सेवा उपभोग गर्ने तीव्र आकांक्षा रहेकाले कम्पनीले निकट भविष्यमै यो सेवा शुरू गर्न लागेको उहाँले बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।